विटामिन डी की कमी का शिकार होते हैं, यानी विटामिन डी की कमी जो है ये 83% तक डायबिटीज टाइप 2 को बढ़ाने का खतरा करती है और हाई ब्लड प्रेशर का। विटामिन डी जिस्म के लिए बहुत जरूरी है और रिसर्चर्स ने ये कहा कि हम ये नहीं कहते कि इसकी कमी मेंदास के बारे से, मगर नतीजे जो पता चलते हैं यानी जिन जिन अफराद में डायबिटीज टाइप 2 या हाई ब्लड प्रेशर की कमी, हाई ब्लड प्रेशर का जो शिकार होते हैं उनमें विटामिन डी की कमी भी एक फैक्टर होता है। और अब जाहिर फर्दर रिसर्च को बढ़ाते हुए मरीजों में विटामिन डी की सतह से बेहतरी करने के बाद देखेंगे कि ये बीमारियां किस तरह होती हैं। बहरहाल अदवियात का इस्तेमाल, ऑफ कोर्स अगर आप डायबिटीज टाइप 2 का शिकार हैं या हाई ब्लड प्रेशर का शिकार हैं तो दवाई से नाबंदी करना चाहिए, मगर ये भी जरूरी है कि आप वो फूड इस्तेमाल करें जिसमें विटामिन डी जो है वो उसकी कमी को पूरा कर सकें। अगर विटामिन डी की कमी हो जाती है ना तो ये हमारे जो इम्यूनिटी है इसको भी कमजोर कर देता है, यानी हमारा जो कुव्वत-ए-मुदाफ़अत का निज़ाम है उसको कमजोर कर देता है। आम इन्फेक्शन, फ्लू, जुकाम, वायरस, इनका अटैक जो है वो ज्यादा तेजी से होता है। अच्छा, मजे की बात यह है कि विटामिन डी की अगर कमी हो तो इंसानों में चिड़चिड़ापन पैदा हो जाता है, डिप्रेशन हो जाता है, हर वक्त थकावट का एहसास रहता है, कमर में दर्द है, जोड़ों के मसाइल होते हैं, मसल्स की कमजोरी हो जाती है, अगर आपके बाल बहुत गिरते हैं तो भी आप अनुमान करें कि शायद विटामिन डी की कमी होगा। ये जो हमारे जख्मों की हीलिंग है ना ये स्लो हो जाती है। बहुत सारी चीजें जो विटामिन डी और विटामिन डी आप अपने फूड से पूरा कर सकते हैं अपने आप को बाकायदा। और हम यहाँ पे ज्यादातर अभी सर्दियाँ शुरू हो जानी है, आदमी की उसमें तो बिल्कुल ही हमने कन्फाइंड होकर रह जाना, धूप की वजह से कमी हो जानी है। तो विटामिन डी जो है वो नेचर से भी ले सकते हैं, हम इसके सप्लीमेंट्स भी ले सकते हैं और हम उन फूड को भी इस्तेमाल कर सकते हैं जिनमें विटामिन डी की कमी को पूरा किया जा सकता है। ये सूरत हाल जो मैंने आपके साथ शेयर करनी थी हमारी हेल्थ से मतलब। इंडिया की एक ऑथर है और आपने ये क्लिप का बड़ा गूगल कर रहा है, हर एक व्हाट्सएप जब कुछ भी नहीं करने का तो व्हाट्सएप करते रहते हैं, हम इधर से उधर फॉरवर्ड ही करते रहते हैं। ये साफी इंसानी हकूक की अलमबरदार हैं, इनका नाम है अरुंधति। इनके मुताबिक कहते हैं कि हिंदुस्तान जो है, हिंदुस्तान में इंडिया की जो फौज है वो अपने लोगों को ही शिकार करती है। ये अरुंधति राय इंडिया में इंसानी हकूक के खिलाफ वर्जियों, हिंदू इंतहा पसंदी, मकबूजा कश्मीर में इंसानी सोज इकदाम, अकलियतों के खिलाफ होने वाले मजालिम पर आवाज बुलंद करने की जैसे दुनिया में बड़ी शोहरत रखती है। और भारतीय हुकूमत के प्रोपेगेंडे और इंसानी हकूक के खिलाफ वर्जी के इकदाम को सामने लाने की वजह से जो अरुंधति राय है उन्होंने हुकूमत गवर्नमेंट ने इस राइटर पर उनकी राय पर बहुत अच्छी पाबंदी आयद कर रखी है। गल्फ न्यूज में ना उन्होंने एक इंटरव्यू दिया है, इसके अलावा कनाडा में एक तकरीब के दौरान उन्होंने कहा है कि भारत में मकबूजा कश्मीर में, मणिपुर में, नागालैंड में, मिजोरम में, तेलंगाना में, पंजाब, गोवा, हैदराबाद इन्होंने अपनी फौज के तहत जंग जारी रखी हुई है और फौज जो है बड़ा एक्टिव रोल प्ले कर रही है। अरुंधति राय को अवार्ड मिला हुआ है और 1947 से लेकर मकबूजा कश्मीर में मुसलमानों पे, तेलंगाना में कबाइल पर और कुछ रियासतों पर ये जो दलित कम्युनिटी ने की जाती है हिंदुओं के खिलाफ, वो कहते हैं इंडिया हमेशा से फौज को इस्तेमाल करके चला रहा है। अरुंधति राय के मुताबिक अंग्रेज सरकार से आजादी मिलते ही भारत ने अपने ही लोगों के खिलाफ ताकत का इस्तेमाल किया, इसमें वो हैदराबाद का जिक्र खास तौर पर करती है। उन्होंने भारत का मुकाबला जब पाकिस्तान से किया तो उन्होंने कहा भारत सेक्युलर है और उसके मुकाबले में पाकिस्तान ने कभी भी फौज को अपने लोगों के खिलाफ इस्तेमाल नहीं किया। उन्होंने कहा कि पाकिस्तान अपने ही लोगों के खिलाफ फौज का इस्तेमाल नहीं करता। पाकिस्तानी फौज और पाकिस्तान की हिमायत में बयान दिए जाने पर भारतीय अफराद और नामनाद इंडियन साफियों को बड़ा जबरदस्त निशाना बनाया। مسائل کا برور کارنا ہے تو یہ مریض پر جانے سے زیادہ مشکل ہے. یعنی سائنس دانوں نے شٹلز کو تیار کر لیا, آپ خلا میں چلے گئے, پیسہ ہے, پیسے کے زور پہ آپ چلے گئے, مگر اگر اسی ٹیکنالوجی کو ہم سمندروں کو صاف کرنے میں استعمال کریں تو ہم زمین کو جنت بنا سکتے ہیں. خواہش ہے کہ وہ مریخ پر یا چاند پر رہیں, ویرز جیک ما کہتے ہیں کہ میں تو اس زمین پر رہنا چاہتا ہوں, میں زمین پر کام کرنا چاہتا ہوں اور میں اس دنیا کو بہتر سے بہتر بنانے کے لیے کچھ بھی کرنے کے لیے تیار ہوں. یہ جب ان دونوں کی تقریباً 45 منٹس کی یہ بات میں ڈسکس, اس کے بعد ٹویٹر پر بہت سے لوگوں نے اس کے بارے میں ڈسکس کیا, بڑے شمار لوگ ہیں جنہوں نے یہ کہا کہ جو علی بابا کے بارے میں جیک ما ہے وہ انٹیلیجنٹ آدمی ہے, اور بارے میں کہا کہ وہ حقیقت پسند ہے, یعنی فیوچرسٹک ہے. فیوچر تو یہی ہے کہ آپ کے آپ کمپیوٹر آپ پہ حاوی ہوگا, مشینیں آپ پہ حاوی ہوں گی, تو وہ ریئلسٹک اپروچ ہے. علی بابا کی چلیے, یہ تو ایک صورتحال ہے. آج بھی اگر میں یہ کہتی ہوں کہ آج بھی اگر میں اپنے انسان کی جو نیورونز ہیں نا, نیورونز میں ہمیشہ گروتھ ہوتی رہتی ہے, اٹ اونلی ڈیپینڈ کہ آپ اپنے دماغ کو کتنا استعمال کرتے ہیں. بالکل اسی طرح سے ہیومن بینگ آف کو دیگر مسلم آئی ریلیجن اور اللہ تعالیٰ نے انسان کو بنایا تھا, مگر میں کل یہ خوراک آرگن کا استعمال کم از کم کر دیتے ہیں, وہ آرگن جو ہے میوٹیشن میں اور ایولیوشن میں وہ آرگن جو ہے چھوٹا ہو جاتا ہے. جیسے سانپوں کے بارے میں کہا جاتا ہے کہ سانپ تھے وہ ٹائم سانپوں کے فور لمبس اینڈ ہائنڈ لمبس ہوا کرتے تھے, بالکل چھوٹی چھپکلیوں کی طرح سے, مگر پھر ان کو زمین میں چھپنے کے لیے یا اپنی پناہ کے لیے آج بھی کہتے ہیں کوبرا کی چند ایک نسل ہیں جن میں ان کے گھٹنوں کے پیچھے نا دو آپ کو نظر آئیں گے, یعنی وہ ان کے فور لمبس تھے, وہ ٹائم فور لمبس ہوا کرتے ہوتے تھے. ٹھیک ہے, ایولیوشن تھیوری کو اگر آپ دیکھتے ہیں تو انسان کو اللہ تعالیٰ نے اشرف المخلوقات بنایا ہمارا دے, تو میں بات جو کری تھی کہ ہماری جو نیورونز ہیں ان میں ہمیشہ سے گروتھ ہوتی رہتی ہے, نئی نیورونز بنتی رہتی ہیں. اٹ اونلی ڈیپینڈس کہ دیر آر پیپل ہو یوز دیئر برین, جو دماغ کو ایکٹیو رکھتے ہیں, دماغ کو استعمال کرتے ہیں, چاہے اپنے دماغ کو سوالات میں اچھائے رکھتے ہیں, ان کی ریسرچ ہوتی ہے, تو ان کی برین کی نیورونز بنتی رہتی ہیں. فلم دیکھی ہوگی نا تو اس میں انسان نے وہ جو کریکٹر تھا اسپائڈر مین کا, تو اس میں کیا ہوتا ہے, کیا ہوا تھا, وہ مشین کیوں بگڑ گئی تھی, اس کا ڈیٹا مسمینج کر گیا تھا, تو اس نے وہ ہلاکت کا باعث بننا شروع ہو گئی تھی. تو یہ کمپیوٹر سے ہمارے ہاتھ سے نکل نہیں سکتے, اس پہ قدم کوئی شک نہیں, ایک دم ہمارے ہاتھ سے نکل گئے, مگر انسان کی ایک طرح ہے. جیک ما نے بڑی پیاری بات کہی کہ کمپیوٹر انسانوں نے بنایا, کسی کمپیوٹر نے کوئی انسان تو نہیں بنایا. تو آرٹیفیشل انٹیلیجنس میں ہو سکتا ہے دیر مائٹ بی اے ٹائم کہ ایک وقت آئے گا جس میں انسانوں کے دماغوں میں چپس لگنا شروع ہو جائیں گی. مزے کی بات آپ کو بتاتی ہوں کہ ڈولی دی شیپ اگر آپ کو یاد ہو, ٹھیک ہے, انہوں نے کلون انسان بھی تیار کر لیا ہوگا. دس از مائی टाइम्स लीव अगेन किसी को आपसे मुतफिक होने की जरूरत नहीं। साइंस में बहुत सारी चीजें हैं जो आपके सामने हालांकि इनके ऊपर पाबंदी है कि ये क्लोनिंग ह्यूमन क्लोनिंग नहीं कर सकते, ह्यूमन क्लोनिंग नहीं की जा सकती, मगर बिल्कुल हो सकती है। तो बल्कि उन्होंने आर्टिफिशियल गोश्त तैयार कर लिया है कि जो लोग गोश्त नहीं खाना चाहते आप आर्टिफिशियल गोश्त खाएं।
उनको भी देख लेते हैं, वो इसी टॉपिक पे बात करना चाहते हैं। जी अस्सलाम वालेकुम।
जी
दादा,
जी दादा, तो मैं
इंसानियत पे काम करने की जरूरत है, समंदर को साफ करने की जरूरत है। इंसान इंसान है, इंसान ने कंप्यूटर बनाया है, उसने बल्कि आबादियों की फलाह के लिए भी बात की, उसने फील्ड के बारे में भी बात की, हर चीज के बारे में बात की कि इंसान डिस्ट्रक्शन का बायस है इस वक्त, मगर दुनिया में बेहतरी पैदा करने की जरूरत है। इंसान की जमीन से ज्यादा मौजूदगी की जरूरत है, राधा धन की हम यहाँ से एस्केप करके, और एस्केप कौन कर सकेंगे, सिर्फ वही लोग जिनके पास पैसा है।
मैं उस वक्त लगाने की कोशिश कर रहा था, लगाने की कोशिश कर रहा था कि मैं किस तरह थी, मुझे थोड़ी सी देर गई थी वाइडे कहने के, मैं ये समझना चाह रहा हूँ कि कलमान की हालत हम कहाँ पे टच करते हैं, और रसूलुल्लाह करेंगे कि रसूलुल्लाह के जमाने में जो मुश्किल वक्त था, आज मुसलमान उससे बहुत ज्यादा अच्छी हालत में, बहुत ज्यादा अच्छी हालत में। जब आप ईमान के पैमाने पर जाकर कोई रिश्ता ले तो बड़ा क्लियर हो जाता है, बड़ा क्लियर हो जाता है, ये दुनिया सब बहुत पीछे रह जाती है। मैं सिर्फ आपसे अगर शेयर करना चाह रहा हूँ अपनी चीज के, अगर लेकिन मैं अरबों का नाम नहीं लेता हूँ, लेकिन मुझे मैं इसलिए अरबों का अरब कलर इसलिए यूज नहीं करता हूँ कि मेरे रसूलुल्लाह की लगत है वहाँ पे, लेकिन मैं बड़ी एहतियात करता हूँ इस मामले में। लेकिन मैं ये कहता हूँ कि अगर ईमान की हालत होती ना उस वक्त रसूलुल्लाह के जमाने के वसाइल और मुसलमानों की मुश्किलात, लेकिन इंतहा आज के जमाने से ज्यादा थी, लेकिन ईमान की हालत बहुत स्ट्रांग थी, तो उन्होंने काबू कर लिया सारी चीजों को। आप देखें कि अब बहुत हमारे पास अयाशी है, बहुत पैसा है, बहुत पावर है, लेकिन वो हम उस हालत को हमने या तो छोड़ दिया या खो दिया, अगर इंडिविजुअली और कलेक्टिवली हम एज ए सोसाइटी अपनी ईमान की हालत को बहाल कर लेना, मैं कहता हूँ बाजी आप वो भी नहीं गिरा सकते।
बिल्कुल आपसे एग्री करती हूँ, मगर अब मैं आपको यहाँ पे बताती हूँ, मुझे मेरी सर्दी हमें डिवाइड एंड रूल किया जा रहा है। मैं जब सऊदी अरेबिया गई ना, तो मुझे आपके साथ भी ये चीज शायद आपने भी देखी होगी, हम ना तवाफ कर रहे थे और तवाफ करते हुए अजान हुई और हमने नमाज पढ़ना शुरू कर दी, जा रहा है चार मिलियन प्लस लोग वहाँ मौजूद थे, और इस दफा मुझे ऐसे लोगों से बहुत ज्यादा से मुलाकात हुई, और जब भी कभी इमाम इमामत करता है तो जो फॉलोअर्स हैं वो उसको फॉलो करते हैं, हम नमाज की नियत करते हैं, और सारा का सारा काबा खड़ा हो जाता है। मगर मैंने बेशुमार ख्वातीन को, यानी एक दो नहीं मेरे साथ पांच छह बार ऐसा हुआ कि इमाम हमने नियत कर ली और इमाम के साथ चार फरस से असर के चार फरस पढ़ रहे हैं, हमारे साथ ख्वातीन थी जो अपनी नमाज पढ़ती जा रही थी। मुझे बड़ी हैरत हुई कि आप यहाँ पे हैं और आप अपनी नमाज पढ़ते जा रहे हैं। उर्दू में ये लोग बात कर रहे थे, तो उन्होंने कहा हमारे इमाम साहब ने कहा था कि औरतें किसी इमाम के पीछे नमाज नहीं पढ़ सकती, हम तो अपनी नमाज पढ़ेंगी, हम तो अपनी नमाज पढ़ेंगी, हम तो अपनी नमाज पढ़ती है, तुम लोग बिद्दत करते हो करो। मैंने उनसे कहा, मैंने कहा नहीं थैंक यू वेरी मच, मैं तो सिर्फ अपनी इन्फॉर्मेशन चाह रही थी। तो नहीं 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 ہم تو اپنی نماز پڑھیں گے. تو اب یہ نیا ایک کانسیپٹ پیدا ہوا ہے, یعنی کچھ لوگ ایسے ہیں جو اب ایک یہ نئی ڈویژن آئی ہے کہ عورتیں جو ہیں وہ امام کو فالو نہیں کر, آپ کعبہ شریف میں موجود ہیں, آپ طواف کر رہے ہیں, اگر آپ نے نماز نہیں پڑھنی تو آپ سائڈ پہ ہو جاتا کہ جن لوگوں نے امام کے ساتھ نماز پڑھنی ہے ان کو جگہ مل جائے. اور مگر نہیں, یہ لوگ مجھے نہیں پتا کہ ان کا کس خطے سے تعلق تھا, بڑی پرو اردو بول رہے تھے اور اردو میں بات کر رہے تھے, مجھے نہیں پتا ان کا تعلق کہاں سے تھا. انہوں نے کہا جی ہمارے امام صاحب نے منع کیا تھا کہ ہم یہ ان اماموں سے پیچھے جو یہاں مسجدوں میں پڑھاتے ہیں ہم ان کو فالو نہیں کر سکتے, ہم اپنی نماز پڑھیں گی عورتیں. مگر نہیں, وہ طواف طواف انہوں نے کیا تو کہنے کی بات, مثال کے طور پر کہ میں اپنے بیٹے کے ساتھ طواف کر رہی تھی اور طواف کرتے ہوئے قسمت سے ہم بالکل کعبہ شریف کے پاس چلے گئے, ہم کعبہ شریف کی اگلی دیوار کے ساتھ کھڑے ہوئے تھے, ہم بالکل حتیم کے دروازے حتیم کے ساتھ کھڑے تھے اور کعبہ کی دیوار کے ساتھ میں بھی تھی, میرا بیٹا بھی کھڑا تھا. تو اذان ہو گئی, اذان ہوئی تو خیر مجھے اس بات کا کیونکہ پتا ہے اور اس میں کوئی برائی نہیں ہے, اسلام میں اور رائٹس بہترین رائٹس ہیں, مگر دیر آر ریزنز, دیر آر ڈیفینیٹلی ریزنز کہ عورتیں مردوں کے پیچھے نماز پڑھتی ہیں. تو میں نے اپنے بیٹے سے کہا کہ بیٹا نماز ہوگی, میں پیچھے جا رہی ہوں, آپ یہاں سے نکل کے تو فلاں جگہ پہ آ کے مجھے مل لینا. تو کہنے کی بات یہ ہے کہ مگر مرد آگے رہتے ہیں, ہم عورتوں کے لیے الگ مقدس جگہ ہیں جہاں پہ ہم جا کے نماز ادا کرتے ہیں اور ہم نماز پڑھتے ہیں. اگر دیر آر ویمن اوور دیر ایون ان کعبہ شریف بھی, وہ کہتی ہیں وی آر ایکول ٹو دی مین, تو ہم مگر اس میں یہ ہے کہ مرد کی نماز خراب ہوتی ہے اگر عورت کے سامنے
وہاں کے لوگ اگر کرتے ہیں تو کھڑتی ہوں
دیتی نہیں کہ مگر نہیں حج تو کہ کوئی اتنا راشد تھا مسجد بنی, مطلب یہ تو ہمیں تو پتہ نہیں کون سی طاقت بالکل کعبہ کی دیوار کے ساتھ لے کے چلی گئی تھی. تو آئی لیفٹ ہم اوور دیر, بیٹا آپ یہاں کھڑے ہو, یعنی اگر کوئی چیز ایسی ہے جو میرے ریلیجن کے مطابق ہے تو آئے رادر دین سمبڈی سے میں کہ بی بی یہاں سے ہٹ جاؤ, آئی ہیڈ ٹو لیو دی پلیس, اور مجھے وہ جگہ چھوڑ کے اپنے اس حلقے میں جانا تھا جہاں عورتیں ساری کی ساری تھی, مردوں کے لیے اگلی صفیں ہیں اور مرد اگلی صفوں میں رہے. تو کہنے کی بات یہ ہے کہ یہ وہ چیزیں ہیں جو مجھے اور آپ کو خود اپنے پہ امپلیمنٹ کرنی ہوتی ہیں, انڈرسٹینڈنگ اور ریلیجن. بٹ انفارچونیٹلی کوئی بندہ عربی میں بات کر رہا ہے تو سمجھتے ہیں قرآن پڑھ رہا ہے, یہاں پہ جب میں یہ کہتی ہوں کہ قرآن کے لفظی معنی سیکھے تو لوگوں کو وہ بھی برا لگتا ہے. فاروق بول رہے ہیں, ہاں فاروق بات کر رہے ہیں, فاروق میں تو شاگرد ہوں, اور اب شاید وہی بات ہے کہ کہتے ہیں کہ جوانی کا حج جو ہے وہ زیادہ ایکسیپٹ ہوتا ہے, ہمارے جیسے کوئی موت کا بھی ڈر ہے کہ اب تم پول آنے والی ہے تو ہم نے تو اللہ کو سیکھنا ہی سیکھنا ہے. ٹھیک ہے, مگر اس وقت ہمیں اندرونی طور پر ڈیوائڈ کیا جا رہا ہے, ہمیں ایک دوسرے کے برابر لا کے کھڑا کیا جا رہا ہے. میں بلکہ اپنی ینگ جنریشن کے بارے میں بھی کہتی ہوں کہ اگر ہماری بچیوں کو یہ تربیت دی جائے کہ تمہارا رائٹ بالکل مردوں کے برابر ہے, تو یو کین ڈو ایوری تھنگ واٹ اے مین ڈز, دس از ایبسولوٹلی رانگ. اسلام میں کہ یس ہم عورتوں کو اسلام نے بے انتہا رائٹ دیے, بٹ دیر آر فیو تھنگز جس میں, اور جب تک ہم قرآن کو انڈرسٹینڈ نہیں کریں گے, بٹ انفارچونیٹلی اگر میرے جیسا یہ لفظ کہتا ہے تو بہت سے لوگ اس بات کو ریمائنڈ کرتے ہیں, وہ میرے اوپر مہر لگاتے ہیں کہ میں کون ہوتے ہیں صدر, میں کون ہوتے ہیں, میں اہل حدیث ہوں, حالانکہ ایسی کوئی بات نہیں, میں یہ کہتی ہوں کہ میں نے الحمد شریف ہی پڑھی اور اگر اس کا مجھے مطلب آتا ہے تو مجھے اس کا مزہ ہی کچھ اور ملے گا. انڈرسٹینڈ اگر میں اور آپ ہم سارے کے سارے قرآن کو کر کے چلتے ہیں تو پھر ہمیں ہماری لمیٹیشنز کا بھی پتا ہوگا, ہمیں باؤنڈریز کا بھی پتا ہوگا, اور ہمیں یہ بھی پتا ہوگا کہ میں صحیح کیا کر رہا ہوں, میں غلط کیا کر رہا ہوں. ایک بات فاروق, میری بڑی اگر میری جان آپ کے گھر, اللہ تعالیٰ آپ کو ہمیشہ سلامت رکھے, یعنی ڈیوائڈ اینڈ رول کی پالیسی تو ہے نا, تھینک یو نو دیٹ. थैंक यू वेरी मच, थैंक यू वेरी मच, बहुत प्यारा प्रोग्राम मेरे साथ थे। एनीवेज आज के प्रोग्राम में सुबह 8 बजे तक हमारे साथ है, थोड़ी देर के बाद मामला और भी गंभीर हो जाएंगे। इसराइलियों का जिक्र हो रहा है और कुरान पाक में मैं फरूख इस बात को किस लिहाज से कह रही थी, इट्स अ हार्ड फैक्ट, चाहे वो मैं हूँ, चाहे आप, चाहे माजिद भाई, चाहे कोई और इंसान, और मैं पहली उंगली अपने पर उठाती हूँ, लगे के भी काम को, हमने से हम बिस्मिल्लाह कह के भी काम को कर लिए, अल्लाह ताला गफूर रहीम माफ करने वाला, ये भी मैंने कल ही एक सब्जेक्ट देखा जो मुझे बड़ा प्यारा लगा कि अल्लाह ताला तो जब चाहे जितना भी माफ कर सकता है, मगर दुनिया की पॉलिटिक्स छोड़ें, हम इतनी मामूली मामूली बातों पे दूसरे को गिराना चाहते हैं, इतनी मामूली मामूली बातों पे कि राइट्स का जिक्र, कुरान पाक में जगह जगह माँ बाप के राइट्स का जिक्र किया हुआ, हम तो माँ बाप के राइट्स भी नहीं पूरा करने देते और हम करते भी नहीं।
अगर अपना बेनिफिट है
हमारा, अगर अपना बेनिफिट है मेरा जाती अरफा का, अगर बेनिफिट है तो मैं किसी के पाँव जाके चाट सकती हूँ। और मैंने इसकी आपको दो मिसालें दी थी, मगर और मैंने इसकी आपको दो मिसालें दी थी, मैं एक फन है इस चीज के बारे में, रिपीटेडली इस इवेंट के बारे में, इस चीज के बारे में बताती रही हूँ आपको, मैं उन साहब का नाम तो खराब तो नहीं शेयर करूंगा। तो एक प्रोग्राम था, क्या प्यारा इंसान है, आपसे मिलना है, ऑफिस में बैठे स्टूडियो के रूल्स को वायलेट करे तो हम कोई एक्शन ले सकते हैं, या अगर समबडी वायलेट एनी ह्यूमैनिटी के रूल्स को वायलेट करे, मिसाल के तौर पे दो प्रोग्राम यहाँ पे चलते थे जिसमें एक खास तबके का नाम लेके वो टॉन्ट किया करते थे, हमने उस प्रोग्राम को हमने रोक दिया। नंबर एक तो मैंने कहा चीज मतलब, और फिर नंबर एक ये कि मैं उस किसी प्रोग्राम को रोक नहीं सकता, मैं खाम खा इंटरव्यू नहीं कर सकती। हर इंसान क्रिश्चियन अपना मुद्दा बयान करते हैं, अपना मुद्दा बयान करते हैं, क्योंकि हमने कभी ना तो पॉलिटिक्स पे रोक लगाई है, ना हमने कभी रिलीजन पे रोक लगाई है। एवरीबॉडी कैन से व्हाट इज दिस डिपेंडिंग ऑन कि ही मस्ट रिस्पेक्ट अदर रिलीजंस, ही मस्ट रिस्पेक्ट ऑल अदर कास्ट्स, ही शुड नॉट वायलेट एनी ऑफ दोस। खैर कहने लगे नहीं, उन्होंने बड़ा मजबूर किया कि नहीं आपको आपको पैसों की जरूरत है, मैंने कहा नहीं पैसों की बात नहीं है, मतलब रूल्स की बात है, दिस इज समथिंग आई कैन। उसके किस्मत की बात है, तीन हफ्ते के बाद उसी लोगों का जिनका प्रोग्राम था ना, उसी कम्युनिटी का एक प्रोग्राम था और वो साहब सबसे अगली टेबल के ऊपर एज ए स्पॉन्सर बैठे हुए थे। मैंने उनसे बाद में कहा, मैंने कहा आपने मुझे तो बड़ा टॉन्ट किया था कि मैं उस प्रोग्राम को बंद कर दूं, और आपको पता है कि मेरे हाथ धंधे हुए थे, तो आपने इस इवेंट को स्पॉन्सर कर दिया। कारोबार की बात कहने लगे, बाजी जान फैस समझा करें ना, कारोबार की बात है ये। मैं आपको एक एग्जांपल देती हूं, एक और एग्जांपल देती हूं, एक दफा एक भाई साहब, आई से इस काम ऑन द एयर, और ऐसे अक्सर लोगों से मेरी मुलाकात होती भी रहती है। तो एक मुजफ्फर उस वक्त हैरान थे, हमारे घर में एक साहब आए और अपने गाड़ी में थे, उन्होंने खैर कहा प्रोग्राम के बारे में, अप्रिशिएट भी किया प्रोग्राम को, तनकीद की, मुझे गाइड भी किया। एंड वन थिंग व्हाट ही सेड, कि आप ना पाकिस्तान से ताल्लुक रखती हैं, आपको सिर्फ पाकिस्तानी गाने लगाने चाहिए, उसके बारे में बहुत कुछ कहा, बहुत कुछ कहा। इसलिए तो म्यूजिक तो हम हर तरह का लगाते हैं, उनकी खैर मजे की बात यह कि उनकी गाड़ी में से मुझे कोई चीज चाहिए थी या उन्होंने पता नहीं अपना लाइसेंस देना था कुछ उन्होंने अपनी गाड़ी में से देना था और मैं और मुजफ्फर उनकी गाड़ी में उस जमाने में गाड़ियों में सीडीज हुआ करती होती थी तो मैंने और मुजफ्फर ने ना उनकी गाड़ी में बैठ के हमने ये दोस्ती भी थी उनसे तो हमने सुकरवन तक जाना था खैर मैं पीछे बैठ गया मुजफ्फर आगे बैठ के और अब क्या हुआ उनकी गाड़ी में जो सीडी लगी हुई थी सब वो 770 रहे थे मगर जो उनकी सीडी शाम हो गई थी और उनकी गाड़ी में जो सीडी लगी हुई थी उनकी जो डिस्क लगी हुई थी वो इंडियन गानों की लगी हुई थी किस्मत खुदा की कि 770 शाम को आप बताइए सूरज के गुरु होने के साथ बंद हो जाता है तो मुजफ्फर ने कहा कि यार सीडी ऑन कर दिया सीडी जब ऑन की तो छूटते इंडियन गाना लग गया मुझे तो मैं तो आ रहा हूँ मैंने कहा बात सुनो अभी तुम मुझे तो लेक्चर दे रहे थे ये और ये तुम्हारी गाड़ी में क्या वैसे देखिए ना मेरी तो बात और है मैं तो इंडिविजुअल लेवल पे सुन रहा हूँ ना आप तो प्रोग्राम करती हैं ना आप कम्युनिटी को रिप्रेजेंट करती हैं ये है हमारी सूरत हाल I'm sorry, it might be a wrong example.
No,
that's an example. और आप उसमें परसेंटेज देखें कि कितने पाकिस्तानी वहां पे पहुंच गए
नहीं वो उनके पास एक्सक्यूज होता है ना
क्या
मुसलमान है जी
हर चीज के वापस आंसर एक बात मैं बताऊं हर चीज ठीक है मगर इधर आपका ताल्लुक पाकिस्तान से है ठीक है इधर का ताल्लुक इंडिया से है आपकी बेगम का शी इज अ सिटीजन ऑफ इंडिया She should support India. उन्होंने खाया है, पिया उस मुल्क से वो पढ़े हैं, उस मुल्क का उन्होंने खाया है, पिया है, उस मुल्क का देना है. She must support India. और अगर वो आपके पीछे लाके सिर्फ पाकिस्तान को support करेंगी, she never lived in Pakistan. She will be a hypocrite. जब मैं और आप कनाडा आए, और मैं आपको ये कहती हूँ कि मुझे और आपको इस चीज़ पे stand लेना चाहिए. देर आर पीपल जो हमारे प्लेटफॉर्म्स को इस्तेमाल करते हैं और अब्यूज भी करते हैं उन लोगों को आइडेंटिफाई करना चाहिए हमें उन लोगों को आइडेंटिफाई करना चाहिए कि जब मैंने ओथ लिया था तो मेरा ओथ क्या था और एनीबडी हु डज अगेंस्ट इट इज डूइंग अ क्रिमिनल एक्ट
एग्जैक्टली दैट्स द लॉ हियर
मगर हुकूमत के भी हाथ पांव बंधे हैं दे नीड वोट्स
अगर कोई अपना मुल्क तुमको अपना मानता ही नहीं उसके तुम्हारे साथ वो इतना बुरा सलूक करता है कनाडा भी हो कनाडा की ओथ ली हुई है अगर कनाडा मेरे ह्यूमन वायलेशन मेरे ऊपर कर रहा है क्या मैं इसके खिलाफ भी बोलूंगा मेरे साथ ये हो रहा है जरूर बोलूंगा लेकिन ये जरूरी नहीं है पैदा हुई में हो रहा है दूसरे मर्द के लोगों के साथ विजिता रहमान की अपनी आजादी भी है
क्या बोलती है मैं आपको यहाँ जो मैं आपको आप मेरे बड़े हैं बड़े भाई छोटे भी होंगे तो भाई बड़े हुआ करते हैं यहाँ मैं आपको ये कहती हूँ कि जब मैं और आप अपने बच्चों को रेस करते हैं ठीक है मिसाल के तौर पर आई एम रेजिंग अ सन मैं उसको कहती हूँ बच्चा ये करना तो यहाँ पर उसके स्कूल के लिए या इर्द गिर्द के दोस्त आप ये समझाते हैं यू नो व्हाट यू कैन नॉट इम्पोज योर थॉट्स ऑन योर सन लेट हिम डिसाइड व्हाट ही वांट टू डू Let him decide he is an individual. Let him decide what he wants to study. So, democracy and jamhooriyat to ye hai na ki har banda should do whatever he wants to do. Agar main democracy se dictatorship ho gayi ki main kahun ki bhai aap mere mutabik chalein.
अच्छा मेरे बच्चे यहाँ पे हुए, पैदल यहाँ हुए, तो लास्ट ईयर कनाडा की जो सिक्योरिटी या जो कुछ भी है उन्होंने सारे सिखों को एक्सट्रीमिस्ट डिक्लेयर कर दिया।
इसका भी मेरा जवाब है, मेरे पास जी
मेरे बच्चे बहुत अच्छे,
अच्छा
बहुत अच्छे, वो यहाँ पढ़े हैं, यहाँ पढ़े हुए हैं, उनके अपने ख्याल आते हैं, मेरे अपने हैं, तो मुझे कहते हैं कि ये क्या हुआ, तो मैंने बोला हुआ तो बुरा लेकिन ये गवर्नमेंट एक गलती मान लेगी, मुझे एहसास है इस गलती का और उन्होंने मान भी लिया। तो सारे इंसान के अपने ख्याल आते हैं लेकिन बाहर जो शोर हो रहा है इंडिया में कैसे हुआ है,
दुनिया का सबसे
पहले चाइना जो उद्घाटन है वो उसने कहा गलत से इंडिया आजाद हुआ और अपने लोगों के खिलाफ आर्मी इस्तेमाल करता रहा
है। इसको मैं जवाब देती हूँ, दुनिया का सबसे बड़ा टेररिस्ट, दुनिया का सबसे बड़ा टेररिस्ट कौन है आप बताइए मुझे। दुनिया का सबसे बड़ा टेररिस्ट अमेरिका है, क्योंकि पहला एटम बॉम्ब जो गिराया था ना, एटम बॉम्ब इन्होंने गिराया था, इन्होंने दूसरा एटम बॉम्ब गिराया, एंड दे वर अबाउट टू गो फॉर द थर्ड एटम बॉम्ब इन टोक्यो, ठीक है, अगर दे डोंट एक्सेप्ट इट। दूसरी बात, जब अगर कानून बना था तो सिखों के, आई अंडरस्टैंड कि सिख सारे के सारे यूनाइट हुए, उन्होंने अपना नाम निकलवाया, गवर्नमेंट ने रियलाइज किया। जवाब मैं जाति तौर पर इसको आपको ये जवाब देती हूँ, मी बी मुस्लिम, अगर किसी का नाम आया भी है तो मैं अपने अमल की जवाब दे, मैंने कोई गलत काम नहीं किया। मैं आज आपको बताती हूँ, मोहम्मद नाम के जो लोग हैं अक्सर जब जहाज की टिकट उनकी स्कैन होती है ना तो कंप्यूटर फ्रीज हो जाते हैं, ठीक है, मेरा बेटा भी हिंदी से एक है, और आप यकीन कीजिएगा कि बाजू का इमला भी हंसता है कि जब वो छोटा सा बच्चा था तब से ये कुछ होता चला रहा है, तो शुरू में ये इरिटेट हुआ करते थे, मैं कहता बेटा इट्स ओके, दैट्स ओके, तुम तो नहीं हो ना, यू आर नॉट दैट पर्सन हु दे आर लुकिंग फॉर, मगर किसी ऐसे शख्स ने नुकसान पहुंचाया है तमाम इंसानों को कि एक ही लड़न के बीच में गोरे भी जूतियां हाथ पे पकड़ के खड़े हुए कपड़े उतार के अपने आप को स्कैन करवा रहे हैं, तो मेरा बच्चा वाई यू आर वरीड, somebody has done it, हम सभी करवा रहे हैं, तो मेरा ख्याल है अगर मैं टेररिस्ट नहीं हूं या मैं किसी इंसान को या किसी शख्स को तकलीफ नहीं पहुंचाती तो मेरा कॉन्शियस जरूर जिंदा है। आई एम आंसरिंग टू माय
कॉन्शियस। आप देखिए जब 26 जनवरी 1950 को इंडिया का आईएन बंद कर लागू हुआ तो हमारे जो वहाँ पे सरदार हुकुम सिंह और भूपेंद्र सिंह मान उन्होंने साइन किए, उन्होंने कभी भी साइन नहीं किए क्योंकि हमें उन्होंने जो क्लास नंबर 25 थी उसमें हमें हिंदू डिक्लेयर किया हुआ है, तो हमने तो कभी भी उनका आईन तस्लीम नहीं किया, तो ये जो जो कुछ हो रहा है दुनिया में, आप पहले अमेरिका ने गिराया, अगर अगर रशिया उसके फौरन बाद एटम बम ना बनाता तो आज दुनिया का नक्शा कुछ और
होता। दुनिया के अच्छे लोग भी थे ना, एक अमेरिकन ही था ना जिसने ये टेक्नोलॉजी रशिया को दी थी, अमेरिकन था स्टूडेंट जिसने ये टेक्नोलॉजी रशिया को दी थी ताकि ताकत का तवाजन रहे, ताकत का तवाजन है। बहुत शुक्रिया गुरुदेव भाई। चाइना के पीछे लगे हुए मेरा एक भाई सरदार भाई थे जिनको उस दिन मेरे बड़ी तप आई हुई थी कि मैं शायद ये समझती हूँ, मगर देयर आर मीडिया जो मीडिया सेल्स हैं जो कि इस कंपेन को चाइना को डिफेम करते चले आ रहे हैं। यस एक न्यूज है, हांगकांग में जमहूरियत के हक में मुजाहरा करने वाले सरगर्म कारकुन जो श्वान गुन को मुजाहरों की मनसूबाबंदी करने के शुबे में गिरफ्तार किया गया। चाइना आज तक पाकिस्तान को 76 साल हो गए, ठीक, हमारे पहले हालात अच्छे थे, हमारे अब हालात में खुश होते चले जा रहे हैं, मगर चाइना 70 years बने हुए हैं, एंड देयर वाज अ टाइम कि इनकी कॉम ड्रग्स ने और अब्यूज के बीच में जो भी थी इस डंडे के जोर पे सीधा किया। आज चाइना दुनिया की सबसे बड़ी मनीष है, सेकंड और नॉट सबसे बड़ी, सेकंड बड़ी मनीषत है। अमेरिका को खौफ क्या है? सिर्फ इतना खौफ है कि ये हमारे मध्य मुकाबले ना आके खड़े हो जाए। दैट्स ऑल दैट इट कैन बी दैट इनको अरेस्ट कर दिया गया है, जो हांगकांग में जो मुझे मुजाहरा करने वाला ये कारकुन है, इसको उन्होंने कहा इसने प्लान किया है। अदालत में जुर्म होने वाले 5 माह की सजा मुकम्मल करके जून में इनको रहा किया था, लेकिन उन्होंने एक मरतबा कल जुमे को मुजाहरीन को मुंतरब करने के शेबे में हिरासत लिया गया, यानी बदम करने के हवाले से। और खर्चा जाहिर किया गया है कि जो शॉप को पुलिस हेडक्वार्टर में दाखिल किया गया है, इनके वकील इस केस पर काम भी कर रहे हैं। हांगकांग में जमहूरियत की हामियों के 3 माह से मुजाहरों के बायस चीन की तरफ से जमहूरियत के ताजा दम फौजी दस्ते तैनात किए गए हैं। और अगेन कहा यही जाता है कि ये जो डिस्टर्बेंस है या ये रेस्टलेसनेस है, ये बाहर से इंड्यूस की गई है उनको। वहां पे कौन सा स्क्वायर था? इजिप्ट का स्क्वायर था जहाँ पे मुजाहरे किए गए थे, ठीक है। और आप इमेजिन करें कि बाहर के लोग जो हैं वो बिल्डिंग के ऊपर अंगीपों में रजिस के मुताबिक ये मिलिट्री बेस के धनवा होने वाली मिलिट्री सर्कल में कदर इजाफा देखा जा रहा है। हांगकांग में इतजाज करने वाले मुजाहरीन का मुताबिक उन्हें हांगकांग के नए सरबरान के इंतखाब के सिलसिले में मुनसिफान और आजादान तौर पर वोट देने का इख्तियार दिया जाए। हांगकांग में मुजाहरे उस वक्त शुरू हुए जब पार्लियामेंट में कानूनी मुसवदा पेश किया गया, जिसमें सरफराज को चीन भेजने का इरादा जाहिर किया, जिन पर मुजरमाना इकदाम ने हमले के सुनने का खत खदशा था। यानी ख्याल है कि उन देश चाइना में जाके शक की ज्यादा की जाएगी। चलिए ये तो एक सूरत है जी।
मैंने अभी वो प्रोग्राम में सुना था अपने मतलब टेररिस्ट आरफा जी ने कहा कि मतलब टेररिस्ट यूनाइटेड स्टेट मुझे नहीं पता कि शायद वो ना हो दो
वो इसलिए दो गिराए गए थे। और इसने कहा था कि हम जापान के एक शहर के ऊपर करेंगे, जब हिरोशिमा पे गिरा था ना, तो जापान को खुद नहीं पता चल सका था कि हम पे बम गिर गया। पर दूसरा इन्होंने गिराया था नागासाकी के ऊपर, और इन्होंने उसको था क्योंकि जापान इनके अगेंस्ट काम कर रहा था और अमेरिका चाहता था अब कि वो अपने वो गिरा दे। मगर आप इमेजिन देखिए, दिस इज नॉट द वे कि जंग आप इसको जापान के जेनेटिक मेकअप भी चेंज करने जा रहे हैं। एटम बॉम्ब इज नॉट अ स्मॉल थिंग, यानी उसके बाद जो चाबकारी वहां पे होती है तो उसके आफ्टर इफेक्ट्स क्या होते हैं, क्या कितने राइट्स हैं, कितने ह्यूमन राइट्स हैं। आप इमेजिन करें कि इराक के बारे में, इराक में जब अटैक हुआ था ना, कहा गया था कि केमिकल वेपन है, ठीक है, मगर एक भी केमिकल वेपन नहीं मिला। इराक की ईंट से ईंट मिला दी गई। पिछले 5 दिन से यही रोना रो रही हूँ कि डिवाइड एंड रूल के मैंने भी जो दो एग्जांपल्स भी दी थी, मेरा ख्याल मैं खुदा लिखता रहा और मैं खुदा लिखता रहा और वो कुछ और पढ़ते रहे। अपना राज चाहिए था, वहाँ पे ब्रिटिश के इंटरवीन किया था, ठीक है। इजिप्ट में जाके देखें, इजिप्ट के बाजारों में शराब आम है, کے بازاروں میں ہر چیز عام ہے. آج بھی وہاں پہ وہی سسٹم ہے جو برطانیہ کا سسٹم ہے. ٹھیک, کہنے کی بات یہ کہ ہر انسان نے اپنے اقتدار کی حوث میں وہ کیا تھا. اس وقت محمد بن سلم, اگین بہت سے لوگ اس بات کو بھی ناپسند کرتے ہیں کہ اگر میں محمد بن سلمان کے اگینسٹ کوئی بات کرتی ہوں. آپ سوچیے گا کہ کمال خاشقجی کا کیا قصور تھا. صحافی تھا, لکھتا تھا واشنگٹن ٹائم میں سعودی عرب کے بادشاہوں کے اگینسٹ. آپ امیجن کریں کہ کتنے سات لوگ ٹریول کرتے ہیں ٹرکی میں, اس شخص کو مارتے ہیں, اس کو وہ بیچارہ ویزا لگانے کے لیے گیا تھا, اس کو مارا, اس کو کس طرح سے مارا, کاٹا, لاٹ کے اس کے حصے بکھرے کر کے وہاں سے انہوں نے نکالے, اور کس کے لیے؟ اپنے اسلام کی حفاظت کے لیے. پھر محمد بن سلمان اب ولی عہد ہے, انہوں نے اپنے راستے سے دو لوگوں کو جس طریقے سے ہٹایا ہے تاکہ ان لوگوں تک نہ جائے. ایکچولی وہ ان کے بھائی تھے, بادشاہ کے بھائی تھے اس وقت کے جو بادشاہ ہیں, مگر انہوں نے ہٹا کے عبد خود آئے ہیں, کیونکہ ابھی تک تو بھائی کو عبدالعزیز کے بیٹے ابھی تک تو حکومت کر رہے ہیں نا. بشر فیصل آئے تھے اور باقی سارے لوگ آئے تھے, ابھی تک تو عبدالعزیز کے بیٹے ہی حکومت کر رہے ہیں نا. انہوں نے میرے پیارے بھائی, آپ صلی اللہ علیہ وآلہ وسلم جب جاتے ہیں تو اس کے بعد آپ امیجن کریں حضرت علی کو بھی شہید کر دیا گیا تھا, ایک اور خلیفہ تھے ان کو بھی شہید کر دیا گیا. آپ کے جانے کے 30 سال کے بعد آپ کے 4 یار تھے, 3 سارے کے ساروں کو, کہ ایک نے اپنی طبیعی موت مرے تھے, باقیوں کی اسیسینیشن ہوئی تھی. ٹھیک ہے, یہ تو ہمیشہ سے کاور کا معاملہ رہا, طاقت کا معاملہ رہا. اور آپ امیجن کریں کسی طاقت کے حصول کے لیے آپ صلی اللہ علیہ وآلہ وسلم کے نواسوں کو بھی مار دیا جاتا ہے. ہمارے میں سے میر صادق اور میر جعفر جیسے لوگ ایسے لوگ زیادہ بل کے پیدا ہوئے, زیادہ پیدا ہوئے ہم نے. بہت شکریہ, میں نے اگر کوئی غلطی کرنی تو معافی کی, خاص کر کیونکہ میں تو پہلے اپنی خامیاں نکالوں گا, تو اپنے مسلمانوں کا جب حال دیکھتی ہوں تو اسی پہ بڑا دکھ ہوتا ہے. اور میں بھی انہی طرح سے کمزور مسلمان ہوں, کمزور لوگ ہیں ہم. اپنے آج میں ایک واقعہ پڑھ رہی تھی, میں آپ کا آپ کے ساتھ اس کو بھی شیئر کرتی چلی جاتی ہوں. تالوت اور جالوت کا واقعہ آپ کو پتا ہی ہے نا. مجھے خدا کی قسم کینیڈا پہ ترس آتا ہے. چلیے بہت شکریہ آپ کا, آپ کی کال کا. دیکھیے صاحب, میں آپ کو تالوت اور جالوت کے واقعے کی طرف آج لے کے جانا چاہتی ہوں. کہتے ہیں کہ بنی اسرائیل کو طویل عرصے تک جنگ و جدل میں مشغول رہنا پڑا. بنی اسرائیل کا قرآن پاک کا ذکر تو جگہ جگہ ہے نا, جگہ جگہ وہ بھی ایک خدا پہ بلیو کرتے ہیں, ہم بھی پیغمبروں کے اوپر بلیو کرتے ہیں. کہتے ہیں کہ دشمن ہمیشہ بنی اسرائیل کے دشمن غالب آئے. انہوں نے اپنے زمانے کے نبی سے درخواست کی کہ ان کے لیے ایک بادشاہ مقرر کرے جو تو ان کے زمانے سعید نے کہا کہ جو ان کے زمانے کے نبی تھے نا, اس نے کہا کہ ہمارے لیے بادشاہ مقرر کرو, ہم اپنے بادشاہ کی ہر بات مانیں گے, ہر بات مانیں گے, ہم متحد ہو کر جنگ کریں گے. شمول علیہ السلام اس کا بائبل میں بھی تذکرہ ہے, وہ اپنی قوم یعنی بس بنی اسرائیل کی کمزوریوں سے واقف تھے. انہوں نے کہا کہ حل اسائی تم ان کتب علیہ القتال جلا تقاتلو, یعنی ممکن ہے کہ تم پر اگر جہاد فرض ہو جائے اور تم جہاد نہ کرو. بنی اسرائیل جو تھے انہوں نے کہا بھلا ہم اللہ کی راہ میں جہاد کیوں نہ کریں گے, اور یہ قرآن پاک میں آیات موجود ہے, ہم اللہ کی راہ میں جہاد کیوں نہ کریں گے, ہم تو اپنے گھروں سے اجاڑے گئے جنگوں کی وجہ سے, ہمیں اجاڑا گیا, ہم اپنے بچوں سے دور ہو گئے, یعنی ہم پر ظلم کیا گیا, ہمارے بیوی بچوں سے الگ کر دیا گیا, ہم اپنی عورت اور بچوں کو آزاد کرنے کے لیے دشمنوں سے کیوں نہیں لڑیں گے. اللہ تعالیٰ قرآن پاک پر فرماتے ہیں اور جب ان پر جہاد فرض ہوا تو سوائے تھوڑے سے لوگوں کے سب پھر گئے, اور اللہ تعالیٰ ظالموں کو خوب جانتے ہیں. اللہ تعالیٰ نے تالوت کو تمہارا خوبصورت طاقتور تھے, مضبوط جسے کے مالک تھے, مگر غریب تھے. تالوت جو تھے جسم ہر لحاظ سے بہترین, جسم کے لحاظ سے ہر لحاظ سے, مگر غریب خاندان سے تعلق تھا. تو ان کے جو نبی تھے بنی اسرائیل کے, انہوں نے ان کو کہا بنی اسرائیل کو کہ یعنی اللہ نے تالوت کو تمہارا بادشاہ بنا دیا. تالوت بن عمال بن زرار بن یارب بن افتے بن بیٹے بن یمین بن یعقوب, حضرت یعقوب کے بیٹے تھے, حضرت یوسف کے بھائی تھے, بن یمین بن بن یمین بن یعقوب بن اسحاق بن ابراہیم, یعنی حضرت ابراہیم علیہ السلام سے ان کا جا کے سلسلہ جا کے ملتا تھا. تو تالوت اسی سلسلے سے چلے آ رہے تھے. تو جو بنی اسرائیل تھے وہ کہنے لگے بھلا تالوت ہم پہ کیسے حکومت کر سکتا ہے, اس کے پاس شادگی بھی نہیں ہے, وہ تو غریب ہے, اس کے پاس تو مالی کی شادگی بھی نہیں ہے, تو ہمارا تو آپ کو زیادہ ہے. یعنی انہوں نے اپنے نبی کی بات کو ٹالنے کی کوشش کی, تالوت ہمارا کیسے بادشاہ ہو سکتا ہے, غریب آدمی وہ کیسے بادشاہ بن سکتا ہے, ہمارے پاس پیسہ بھی زیادہ ہے, ہم بادشاہ بن سکتے ہیں. کہتے ہیں کہ اس سے پہلے جو بادشاہ تھی نا وہ بنی یہودہ میں تھی, تالوت اور بنی یمین سے تھے, نبی بنی یمین سے تھے, اور نبی یہودہ نے اس پر ناپسندیدگی کا اظہار کیا تھا, اور انہوں نے کہا تھا یہودہ جو تھے اس وقت انہوں نے کہا تھا کہ بادشاہ پر ہمارا حق زیادہ ہے, آپ اور انہوں نے جو اعتراض کیا جیسے میں نے بھی آپ کے ساتھ شیئر کیا, تو انہوں نے کہا کہ تالوت تو مفلس ہے, اس کے پاس تو پیسہ بھی نہیں ہے, جس کے پاس مفلس بھی ہے اس کے پاس پیسہ بھی نہیں ہے, بادشاہ بن کیسے سکتا ہے. شمرول علیہ السلام نے فرمایا یعنی جو ان کے نبی تھے اس وقت جو بات کر رہے ہیں, میں قرآن پاک کے حوالے سے اس کا ذکر کر رہی ہے, مگر شمرول علیہ اس کا ذکر بائبل میں بھی ہے. شمرول علیہ السلام نے فرمایا کہ تمہارا کام نہیں کہ کسی خاندان سے بادشاہ بن جس خواب پر کو کرو, بلکہ اللہ جسے چاہتا ہے حکومت دیتا ہے. اور شمول نے ان سے کہا کہ کون سے, کہ اللہ تعالیٰ نے تم سے شمول کو برگزیدہ کیا, اسے علمی اور جسمانی برترین کیا, بڑے بڑے اسرائیل کی شخصیت تھی اور بنی اسرائیل میں اس جیسا کوئی اور نہیں تھا. قد و قامت میں, ظاہری صورت میں, عقل و فہم میں سب سے بہتر علیہ السلام نے, اور شمول علیہ السلام نے اپنی قوم کو کہا کہ تالوت کی بادشاہت من جانب اللہ ہونے کی نشانی تمہارے پاس اس صندوق آ جائے گا. یہ صندوق کے سکینہ کا ذکر قرآن پاک میں جگہ جگہ آپ کو صندوق ملے گا, ملتا ہے وہ صندوق آ جائے گا جس کو صندوق سکینہ کہا جاتا ہے, یعنی اس میں تمہارے لیے تسکین ہے. آل موسیٰ آل ہارون کا بقیہ ترک ہے. صندوق سکینہ کی اگر ہم بات کرتے ہیں نا, یہ وہ صندوق ہے, کہتے ہیں کہ حضرت موسیٰ علیہ السلام کو جب پور پہ جاتے ہیں تو جب وہ اللہ کا پیغام ملتا ہے. اگین اس کا بائبل میں ذکر ہے, تو اس پہ وہ جو تختیاں ان کے کچھ حصے اس میں باقی تھے, کچھ اور چیزیں بھی دی گئی ہیں. ایک سونے کا تھال بھی دیا کرام, یہ وہ تھال ہے جس میں انبیاء کرام کے سینوں کو پاک کیا جاتا تھا. مختلف لوگ یعنی آسمانی تختیوں کے ٹکڑے اس میں تھے. شمول علیہ السلام نے اپنی قوم کو تب تابوت سکینہ کے بارے میں کہا کہ دیکھو ایک تمہارا بادشاہ اللہ نے منتخب کیا, اور اس کے لیے یہ ہے کہ فرشتے تابوت سکینہ, ایک نشانی میں تم کو دیتا ہوں کہ فرشتے تابوت سکینہ کو لے کے آئیں گے, یعنی تمہاری نظروں کے سامنے اٹھا کے لے کے آئیں گے, یہ ایک نشانی ہوگی. وہ ایک قوم تھی جن کے پاس تابوت سکینہ ہوا کرتا تھا, اور انہوں نے یہ ایک الگ قوم تھی اسی زمانے کی بات ہے, مگر کیونکہ وہ ایک قابض تھے تابوت سکینہ پہ, تو انہوں نے کیا کیا کہ تابوت سکینہ کو بت پرستی کیا کرتے, مال کا قوم جو تھی بت پرستی کرتی ہوتی تھی, تو کے نیچے انہوں نے تابوت رکھ دیا. جب صبح اٹھے تو تابوت جو تھا بت سر کے اوپر تھا, انہوں نے پھر اٹھا کے بت ان کا خدا تھا, پھر بت کے قدموں میں رکھا. اگلی دن پھر خیر ان کو یقین ہو گیا کہ یہ اللہ کی طرف سے ہے, تو انہوں نے کیا کہ صندوق وہ صندوق سکینہ جو تھا نا اس کو شہر سے نکال کر کسی اور گاؤں میں بھیج دیا. جس گاؤں میں وہ تابوت سکینہ انہوں نے بھیجا وہاں کے لوگوں کو ایک بیماری لگ گئی, بیماری طویل ہو گئی. انہوں نے تابوت کو بیل گاڑی میں رکھ کے بیلوں کو دکا دے کے شہر سے باہر نکال دیا. خیر اب یہ تابوت شمولٹ میں اس کی بنی اسرائیل تک آ گیا. ان کے شمول علیہ السلام نے آپ کو یاد ہوگا بھی میں تھوڑی دیر پہلے کہا تھا کہ انہوں نے کہا تھا کہ تابوت تمہارا بادشاہ ہوگا, بادشاہ بنے گا, اور اس کی نشانی یہ کہ تابوت سکینہ دوبارہ تمہارے پاس واپس آ جائے گا اور فرشتے لے کے آئیں گے. بہرحال یہ جو بیل گاڑی تھی نا اس علاقے میں آ گئی جہاں پہ یہ لوگ تھے, تو بہرحال ایک نشانی اس کی پوری ہوئی. بہرحال اللہ عالم کہ اب فرشتے لے کے آئے کیا ہے. بہرحال اب اسرائیل کو یاد ہوگا کہ ہم نے شروع میں بات کی تھی کہ انسان کو جس چیز کا کہہ دیا جاتا ہے تو وہ چیز ہم اللہ کے پہلے کر رہے ہوتے ہیں, مگر جب پابندی ہو جاتی ہے تو اس سے انحراف کرنے لگتے ہیں. تو بنو اسرائیل پہ کیونکہ بڑا ظلم ہوا تھا اور یہ جہاد کرنا چاہتے تھے, مگر شمول علیہ السلام نے ان کو کہا کہ جب تم پہ جہاد آ جائے گا تو اس وقت انکار کرو گے. انہوں نے کہا کیسے انکار کر سکتے ہیں, انکار کریں گے. ایک لانگ اسٹوری شارٹ, اب تعلق ان کا بادشاہ بن گیا, اور اس کے بعد بنو اسرائیل کو ساتھ لے کے یہ چلے جنگ کرنے کے لیے. حضرت عبداللہ بن عباس اور بہت سے مفسرین بیان کرتے ہیں کہ جب یہ تالوت اور ان کی فوجیں اور یہ واقعہ بھی قرآن پاک میں درج ہے, تالوت جب اپنی قوم کو لے کے جہاد کے لیے بنو اسرائیل کو لے کے چلا, لوگوں کو لے کے چلا بنو اسرائیل کو, تو رستے میں ایک دریا آ گیا. تو بادشاہ نے اپنی قوم کو کہا کہ اس دریا سے تم پانی نہیں پینا, کیونکہ یہ اگر تم پانی پیو گے تو تم کمزور ہو جاؤ گے, تم نے پانی نہیں پینا. ہاں اگر کسی کو بہت پیاس لگے تو ایک چلو بھر پانی نکل بھر پانی لے لے اور وہ لے لے, مگر اگر کوئی شخص پیٹ بھر کے اس دریا سے پانی پیے گا تو وہ میرے ساتھ نہیں ہوگا. ٹھیک ہے, یعنی اگین قرآن پاک میں ہے سوائے چند کے باقی سب نے اس دریا کا پانی پی لیا. حضرت کے بادشاہ نے جو اس نے جنگ پہ لے کے چلا تھا اس نے روز نہ کیا تھا. روایت ہے کہ صحابہ کرام ذکر کرتے ہیں کہ غزوہ بدر میں اتنے صحابہ شریک تھے جتنے تالوت کے مخلص ساتھی, وہ 313 کے قرآن پاک میں ارشاد اللہ تعالیٰ فرماتے ہیں قرآن پاک میں تالوت مومنین سمیت جب دریا سے گزرے تو لوگ کہنے لگے آج تو ہمیں طاقت نہیں کہ جالوت اور اس کے لشکروں جالوت کے اگینسٹ انہوں نے لڑائی کرنا تھی. خیر ایک تو پیا تھا جن لوگوں نے پانی پیا تو لڑائی انہوں نے پانی پی لیا تھا, جن لوگوں نے پانی پیا تھا وہ تو لڑائی کے قابل نہیں رہے تھے, اور تالوت نے کہہ دیا تھا کہ تم یہ جو پانی پی لے وہ میرے میں سے نہیں ہے. دوسرا کیا ہوا تھا کہ جب انہوں نے جالوت کی اتنی بڑی فوج دیکھی نا, ہم تو 313 ہیں ہم تو جیت نہیں سکتے, ہم تو صاحب آدمی بھی کم ہے, وہ گھبرا گئے. انہوں نے کہا ہم تو تعداد میں بھی کم ہے اور ہم تو دشمن کا مقابلہ نہیں کر سکتے, لیکن صاحب थोड़ी जमातें खत्म करना है कि बस औकात छोटी और थोड़ी जमातें बड़ी और बहुत बड़ी जमातों पर अल्लाह के हुक्म से गलबा पाती हैं। अल्लाह ताला बेशक सब्र करने वालों के साथ साथ है। इन्नल्लाह वल्लाहु मा सबिरीन, बेशक अल्लाह सब्र करने वालों के साथ है। ये भी कुरान पाक की आयत है। बहादुरों यानी ईमान और यकीन रखने वाले बहादुरों और शाहसवारों ने हौसला दिया और जंग में कूद पड़ने की तरकीब की थी। अल्टीमेटली जालूत की फौज की जो 313 के करीब लोग थे, उनको जालूत की फौज के ऊपर सबकत हुई और ये जीत गए। ये जीत इंसान की तरफ से नहीं होती, अल्लाह की मदद जरूर आया करती होती है। और जो लोग अल्लाह की आयत से इनकार करते हैं, अल्लाह की नेमतों की नाशुक्री करते हैं, यकीनन अल्लाह ताला हर चीज की खबर रखने वाले हैं। अल्लाह ताला हमारी दुआओं को भी जरूर सुनते हैं। अल्लाह ताला के हुक्म से उन्होंने जालूतियों को शिकस्त दी, यानी ये शिकस्त मोमिनों की ताकत और तादाद की वजह से नहीं थी, बल्कि अल्लाह की तौफीक और मशीयत इलाही से हुई, क्योंकि दुश्मनों की तादाद तो बहुत ज्यादा थी। अगर आप ग़ज़वा बदर का भी जिक्र करें, ग़ज़वा बदर में भी क्या था, मोजा ही हुआ था ना, जितने कम लोग थे और अल्लाह ने फतह दे दी थी दुश्मन के ऊपर जंग बदर में। कुरान पाक की आयत है ये वाली, जिन्होंने उस दरिया का पानी पी लिया था, कहा नहीं माना था, वो फिर जंग में हिस्सा नहीं, जिन्होंने जो कमजोर पाया था, वो जो कम लोग थे जिन्होंने अपने तालुक की बात को माना था।